यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच पार्टीको आन्तरिक विवादका विषयमा सकारात्मक छलफल। काठमाडौँ उपत्यकामा थप 127 सहित आज 525मा कोरोना संक्रमण पुष्टि। कोरोना संक्रमणका कारण आज थप 4 जनाको मृत्यु। मृतकको संख्या 95। कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र काममा लगाउन सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको आग्रह। आप्रवासी कामदारको अधिकार संरक्षणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश। र कोरोना भाइरसका कारण भारतमा 47,000 भन्दा बढ़ीको मृत्यु। विश्वभर संक्रमितको संख्या 2,08,53,000 नाग्यो। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच पार्टीको आन्तरिक विवादको समाधान खोज्ने विषयमा आजको छलफल सकारात्मक भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र जनार्दन शर्मा सहित अध्यक्षद्वय बीचको छलफल समस्याको समाधान खोज्ने गरी सकारात्मक भएको बुझिएको छ। गत असार 10 गते शुरू भएको स्थायी कमिटी बैठकका लागि निर्धारित कार्यसूची भन्दा बाहिर गएर पार्टीका वरिष्ठ नेताहरूले नै प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद चर्किँदै आएको छ। विवादकै कारण स्थायी कमिटी बैठक पटक पटक स्थगित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीहरूको रियल टाइम पीसीआर परीक्षण गरेर मात्रै काममा लगाउन सम्पूर्ण अस्पतालहरूलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले महामारीको अवस्थामा स्वास्थ्यकर्मीको अभाव हुन नदिन समयमै सचेत भई सबै स्वास्थ्यकर्मीहरूको नियमित पीसीआर गर्नुपर्ने बताउनुभयो।
नेपालमा पछिल्लो समय COVID-19 संक्रमण बढ्दै गएको अवस्था छ। यस्तो अवस्थामा हामीसँग विभिन्न अस्पतालहरूमा भएका चिकित्सक नर्स स्वास्थ्यकर्मीहरूलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवाहरूमा कठिनाई हुन नदिने उपायहरू गर्दै जानु सबै जिम्मेवार निकायहरूको कर्तव्य हो। त्यसैले चिकित्सक नर्सेस स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइनमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीहरूलाई अनिवार्य पीसीआर परीक्षण गरेर मात्रै कामकाजमा लगाउनु हुन सबै वर्ग र तहका अस्पतालहरूलाई अनुरोध गरिन्छ।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले कोरोना संक्रमितको उपचारका लागि तोकिएका अस्पतालहरूमा 496 वटा भेन्टिलेटर तथा 942 वटा सघन उपचार कक्ष आईसीयू तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट आज काठमाडौँ उपत्यकामा 127 जना सहित थप 525 जना संक्रमित भएका छन्। आज काठमाडौँमा 111 जना, भक्तपुरमा 5 जना र ललितपुरमा 11 जना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म 24,957 जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने आज थप 109 जना संक्रमण मुक्त भएसँगै हालसम्म निको हुनेको संख्या 16,837 पुगेको छ। यसै गरी आज थप 4 जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नेपालमा 95 पुगेको छ। महोत्तरी, अछाम, धनुषा र मोरङका 1-1 जना गरी 4 जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। काभ्रे पलाञ्चोकको धुलीखेल अस्पताल क्षेत्र सील गर्नुका साथै धुलीखेल बजार बन्द गरिएको छ। 1 जना बिरामीसहित 10 जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। बैठकले अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने र अस्पतालको 500 मिटरको दूरीसम्म अर्को सूचना जारी नभएसम्म सील गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय बर्दियाले 3 दिन निषेधाज्ञा थप गरेको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलन सक्ने खतरा बढ़ेको भन्दै नियन्त्रणका लागि आज रातिसम्म जारी निषेधाज्ञाको समय 3 दिनका लागि बढ़ाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो। समुदायमा कोरोना संक्रमण देखिन थालेपछि रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी भदौ 5 गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकामा हिजो बसेको बैठकले गए रातीदेखि आगामी भदौ 5 गतेसम्म लकडाउन गर्ने निर्णय गरेको उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिनुभयो। देशमा कोरोना संक्रमितको संख्या बढ़न थालेपछि धनकुटा नगरपालिकाका 1, 3, 4, 5, 6 र 7 नम्बर वडाहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले आज राति 12 बजेदेखि लागू हुने गरी सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत 3 प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज सेती प्रादेशिक अस्पतालको कोविड 19 प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा 20 प्रहरी मध्ये 3 कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नेपाल भारत सीमानाका जोड़िएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरूलाई अन्य जिल्लाहरूमा सारिएको छ। बाँके कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनसँगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागार पठाएको हो। 250 पुरूष र 50 महिला गरी 300 कैदीबन्दीको क्षमता रहेको बाँके कारागारमा हाल 770 पुरूष र 45 महिला तथा 2 आश्रित नाबालक गरी 817 कैदीबन्दी र थुनुवा रहेका छन्। कोविड 19 को संक्रमण बढ़न थालेपछि त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा संचालन नगर्ने भएको छ। लकडाउन खुलेसँगै परीक्षा नियन्त्रण कार्यालयले आगामी भदौ 16 गतेदेखि सेमेस्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेकोमा कोरोनाको जोखिम समुदाय स्तरमा नै फैलिन थालेपछि तत्काल परीक्षा नगर्ने निर्णय भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो। गत सोमबार बसेको मन्त्री परिषद बैठकले भदौ 15 गतेसम्मका लागि लामो दूरीका यातायात चलन नदिने निर्णय गरेसँगै त्रिभुवन विश्वविद्यालयले यस्तो निर्णय गरेको हो। राष्ट्रिय मानवाधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिश गरेको छ। कोविड 19 को महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भंग गर्ने, बेतलबी विदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्ने लगायतका गैर कानूनी काम रोक्न कूटनैतिक पहल गर्न आग्रह गरेको हो। कैलालीमा थप 2 पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएर परीक्षणको दायरा बढ़ाइएको छ। कैलालीका 13 स्थानीय तहमा 1 संक्रमितका 3 आफन्तको स्वाब संकलन गरिँदै आएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन नदिनका लागि यति बेला कैलालीका 13 स्थानीय तहमा समुदाय स्तरमा स्वाब संकलन कार्य भइरहेको छ भने परीक्षणको दायरा बढ़ाउँदै सीमा नाकामा थप कडाई गरिएको छ। यही साउन 15 गतदेखि समुदाय स्तरमा शुरू गरिएको स्वाब संकलन कार्य अन्तर्गत हालसम्म करिब 4,000 जनाको स्वाब संकलन गरिएको छ। 1 कोरोना संक्रमितका 3 आफन्तको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी समुदाय स्तरमा स्वाब संकलन कार्यलाई तीव्रता दिएसँगै धनगढ़ीमा 2 पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएर परीक्षणको दायरा समेत बढ़ाइएको छ। प्रयोगशालामा दैनिक 900 जनाको स्वाब परीक्षण गर्न सकिनेछ। स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामी कैलालीमा अहिलेसम्म करिब 1,300 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये अधिकांश संक्रमित भारतबाट आएको सरकारी तथ्याङ्क देखिन्छ। भारतबाट कैलाली भित्रिनेहरूमा कोरोना संक्रमणको जोखिम बढ़ी देखिएपछि सीमा नाकामा थप कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहरा सेती प्रादेशिक अस्पताल कोविड 19 उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमर अझै संक्रमण बढ़न सक्ने जोखिम कायमै रहेकाले जाँचको दायरा बढ़ाउनु पर्ने बताउनुहुन्छ।
ट्रेन्ड हेर्दाखेरि अझै त्रास र अलि केसहरू बढ़न सक्ने सम्भावना छ, त्यो हुनाले अब जाँचहरूको दायरा चाहिँ अलिक धेरै बढ़ाउनु पर्ने हुन्छ।
कोरोना रोकथाम तथा नियन्त्रण एवं उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकारवाला निकायका बीच समन्वय र सहकार्य हुन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
वाव, रियल मै छिटो। डाउनलोड त झनै फास्ट.
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ.
यो त साच्चै नै फास्ट रहेछ.
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा. NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार.
अब बाँकी समाचार. 2072 साल वैशाख 12 गते गएको भूकम्पबाट प्रभावित मकवानपुरका 20,000 भन्दा बढी लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन्. जिल्ला सहजीकरण समितिको बैठकमा जिल्लामा कुल 20,135 घरको निर्माण सम्पन्न भएको जानकारी दिइएको छ. जिल्ला सहजीकरण समितिका संयोजक एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख विमल किशोर केपीले अनुदान सम्झौता गरेर घर निर्माण शुरू गरेका 30,505 जना लाभग्राही मध्ये 20,135 जना को घर निर्माण सम्पन्न भएको जानकारी दिनुभयो. प्रदेश नम्बर 5 का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाबाट पारिश्रमिक सम्बन्धी विधेयक आज प्रमाणीकरण गर्नुभएको छ. प्रदेश नम्बर 5 प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधान बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ. प्रदेशसभाको यही साउन 15 गते बसेको बैठकले सो विधेयक पारित गरेको थियो. मकवानपुरको हेटौडा उपमहानगरपालिका 3 तापके स्थित सड़कमा ट्रक र अटो ठक्कर खाँदा नामथर वतन नखुलेका दुईजना पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ. यसैगरी कैलाली गोदावरी नगरपालिका 5 मनहरा पुल नजिक सड़कमा आज एउटा मोटरसाइकल अनियन्त्रित भई सड़कबाट करिब 20 फिट तल खसेर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ. मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने डडेलधुरा अमरगढ़ी नगरपालिका 8 घर भएका 20 वर्षीय खेम सार्की रहेका छन्. भारतबाट आउने हात्तीले वर्षेनी झापामा सर्वसाधारणलाई आतंकित बनाउँदै आएपछि झापा भद्रपुरका एक युवा अनिल प्रधानले वैज्ञानिक तत्वहरूको मिश्रणबाट जंगली जनावरहरूको आतंक न्यून यन्त्र निर्माण गरेका छन्. जंगली हात्ती बाँदर र चराचुरुङ्गी भगाउन र जनावरबाट हुने मानवीय क्षति रोक्नका लागि सो उपकरण सहयोगी हुने विश्वास लिइएको छ. झापाबाट संवाददाता रोहित काफ्लेको रिपोर्ट.
चारकोसे लगायतका जंगल पर्याप्त रहेको झापा जिल्लामा वर्षेनी भारतीय क्षेत्रबाट आउने जंगली हात्ती लगायत बाँदर जस्ता स्थानीय जंगली जनावरले निकै दुःख दिने गरेका छन्. अब भने जंगल आसपासका झापाली जनताका लागि यस्तो आतंकबाट केही हदसम्म राहत पुग्ने देखिएको छ. भद्रपुर वडा नम्बर 1 निवासी 12 कक्षामा अध्ययनरत युवा वैज्ञानिक अनिल प्रधानले विज्ञानका सूत्र र वैज्ञानिक तत्वहरूको मिश्रणबाट आविष्कार गर्नुभएको यो यन्त्र मानव समुदाय तथा घरपालुवा जीव जन्तुलाई दुःख दिने जंगली जनावरको आतंक न्यूनीकरण गर्न निर्माण गरिएको हो. ठूलो आवाजका साथ पड्किएपछि जंगली जनावर जंगलतिरै भाग्ने विश्वासका साथ निर्माण गरिएको यो यन्त्र कसरी आविष्कार भयो, यो बनाउन के चाहिन्छ त? युवा वैज्ञानिक अनिल प्रधान.
फिक्स सेप एन्ड साइजमा चाहिँ एउटा पाइप चलन भएर त्यहाँ एउटा ग्यास लाइटर हालिएको छ. केमिकलहरू भनेको त्यही CaC2 क्याल्सियम कार्बाइड र H2O. यसको मिक्सन भइसकेपछि यसमा चाहिँ एउटा ग्यास उत्पादन भएर जम्मा हुन्छ र जम्मा भएको ग्यासलाई चाहिँ यो लाइटरले चाहिँ फायरिङ गरेर चाहिँ ब्लास्ट गर्ने काम गर्छ.
जंगली जनावरहरूको आतंक न्यूनीकरण गर्न प्रयोग गरिने भएकोले यसलाई आतंक न्यूनीकरण यन्त्र नामाकरण गरिएको अनिल बताउनुहुन्छ. थोरै खर्चमा पनि तयार गर्न सकिने यो यन्त्रको भद्रपुर 10 को कलबलगुरी वन क्षेत्रमा सफल परीक्षण गरिसकिएको 21 वर्षे अनिलले यसअघि जंगली हात्ती न्यूनीकरणका लागि ठूलो आवाजयुक्त ड्रोन आविष्कार गर्नुभएको थियो. भद्रपुरको दक्षिणी क्षेत्रमा हात्तीको उपद्रव नियन्त्रण गर्न उक्त ड्रोनको प्रयोग भइरहेको छ. त्यस्तै नेत्रहीनहरूका लागि खतराको संकेत दिने चश्मा लगायतका चमत्कारिक आविष्कारहरू गरिसक्नुभएका अनिललाई भद्रपुर नगरपालिकाले पनि प्रोत्साहन गर्दै आएको छ. नगर प्रमुख जीवन कुमार श्रेष्ठ.
उहाँको योग्यता क्षमताहरू अहिले अत्यन्तै धेरै अगाडि बढ़िरहेको छ. उहाँले गर्नुभएका यी सबै प्रयोगहरू भद्रपुर नगरपालिकाको लागत सहभागितामा भएका छन्।
मध्यमवर्गीय परिवारमा जन्मनुभएका अनिलको भौतिक विज्ञान प्रतिको दक्षता र क्षमता भरपूर उजागर हुने वातावरण बन्न सके मुलुककै विज्ञान क्षेत्रको अमूल्य सम्पत्ति बन्ने अनुमान गर्न सकिन्छ. रेडियो नेपालका लागि रोहित काफले झापा.
कर्णाली नदी कटानका कारण बर्दियाका राजापुर र गेरुवा बाढ़ीको उच्च जोखिममा परेका छन्। लगातारको वर्षाले कर्णालीमा जलसतह बढ़ेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटीय क्षेत्र बाढ़ीको उच्च जोखिममा परेका हुन्। पानीको बहावले बाँध कटान गरिरहेका कारण 65 घर परिवारलाई राजापुर स्थित नेपाल खाद्य संस्थानको गोदाम भवनमा सारिएको जिल्ला आपतकालीन व्यवस्थापन कार्यालयका सूचना अधिकारी रूपन गेवालीले जानकारी दिनुभयो। सिन्धुपाल्चोकको भोटेकोसी बाढ़ीले गरेको कटान र पहिरोका कारण अरणीको राजमार्गको बारविसे लिपिङ मार्ग ठाउँ ठाउँमा अवरूद्ध भएको छ। 26 किलोमिटरको उक्त सड़क खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ भने एक हप्तादेखि सो सड़कमा पहिरो जान थालेको हो। भोटेकोसी नदीको बाढ़ीले झण्डै 2 मिटर सड़क कटान गरेको छ। कैलालीको लम्कीचुहा स्थित साङ्गाचोक नजिकै चट्याङ पर्दा 13 वर्षीय बालिका अन्जु शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ। दोगडा केदार गाउँपालिका 3 श्रीकोटकी 14 वर्षीय पूजा जोशीको स्क्रब टाइफसका कारण मृत्यु भएको हो। काठमाडौँको कमलादीबाट फरार रहेका सुन तस्कर इल्ताफ हुसेन अन्सारीलाई बाराको निजगढ़बाट पक्राउ गरिएको छ। सुनले लेपन गरेको 15 किलो 500 ग्राम चाँदी र 500 ग्राम सुन तथा 2 थान पेस्तोल सहित अन्सारीका सहयोगी र कारोबारी यसअघि नै पक्राउ परे पनि उनी भने फरार रहेका थिए। बारा निवासी अन्सारीलाई नक्कली सुन बरामद प्रकरणमा बारा प्रहरले आज पक्राउ गरेको प्रहरले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण छिमेकी मुलुक भारतमा 47,000 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। कोरोनाका कारण मृत्युदर बढ़ेसँगै यस रोगका कारण सबैभन्दा बढ़ी मानिसको मृत्यु हुने देशमा भारत 4 स्थानमा रहेको छ। भारतमा करिब 24,11,547 जना मानिस कोरोना संक्रमित छन् भने करिब 17,00,000 भन्दा बढ़ी मानिस कोरोना मुक्त भइसकेका छन्। विश्वभर कोरोनाका कारण सबैभन्दा बढ़ी अमेरिका, ब्राजिल र मेक्सिकोमा मृत्युदर बढ़्दो छ। कोरोनाको एफिसेन्टर नै मानिएको अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या 1,47,000 पुग्न लागेको छ भने ब्राजिलमा 1,04,263 र मेक्सिकोमा 54,666 जनाले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरस संक्रमण विरूद्ध खोप तयार गर्न विश्वका 100 भन्दा बढ़ी देश लागि परेका बेला यस भाइरसका कारण विश्वभर 7,48,092 जनाको मृत्यु भइसकेको छ। विश्वभर हालसम्म 2,08,53,208 जना संक्रमित रहेकामा 1,37,46,662 जना कोरोना मुक्त भइसकेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रसियाले कोरोना भाइरस विरूद्धको खोपका बारेमा कुनै जानकारी नदिएको जनाएको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा तयार भएको कोरोना भाइरस विरूद्धको खोप निकै प्रभावकारी साबित भएको र छिट्टै वृहत रूपमा सर्वसाधारणमा भ्याक्सिनको प्रयोग हुने बताएको सम्बन्धमा प्रतिक्रिया जनाउने क्रममा डब्ल्यूएचओका प्रमुखले कुनै पनि भ्याक्सिन प्रयोगमा आउनु पहिले डब्ल्यूएचओले तोकेका मापदण्ड पूरा गर्नुपर्ने भन्दै रसियाले भ्याक्सिन सम्बन्धी कुनै पनि जानकारी डब्ल्यूएचओलाई उपलब्ध नगराएको स्पष्ट गर्नुभएको छ। यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसको महामारीले विश्वमा गरीबी बढ़ने र शान्ति खलबल ल्याउने बताउनु भएको छ।
साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से प्रसूचक 16.53 अंकले घटेर बन्द भएको छ। बिहिबार नेप्से 16.53 अंकले घटेर 1,408.79 बिन्दुमा झरेको हो। बिहिबार 191 कम्पनीको 1,04,00,00,000 रूपियाँ बराबरको 33,44,000 कित्ता शेयर खरिद बिक्री भएका छन्। बिहिबार कारोबारमा आएका 12 उपसमूह मध्ये व्यापार उपसमूह बाहेक अन्य सबै उपसमूहको प्रसूचक घटेको छ। कारोबार रकमका आधारमा बिहिबार नेपाल लाइफ इन्सुरेन्स पहिलो स्थानमा रहेको छ भने नेपाल पुनर्बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ। बजारमा बुधबार एकै दिन प्रतितोला 6,200 रूपियाँले घटेको सुनको मूल्य बिहिबार भने 2,400 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघ अनुसार बिहिबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला 2,400 रूपियाँले बढ़ेको हो। बुधबार प्रतितोला 95,400 रूपियाँमा झरेको छापाल सुनको मूल्य बिहिबार बढ़ेर प्रतितोला 97,800 रूपियाँ पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला 94,900 बढ़ेर 97,300 पुगेको छ। तोलामा 1,00,000 माथि पुगेको सुनको मूल्य केही दिन यता निरन्तर घटेर बिहिबार फेरि बढेको हो। साउन 23 गते स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा प्रतितोला 1,03,500 रूपियाँ पुगेको थियो। रिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्त वित्तीय संस्थाले भदौ 4 गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएका छन्। रिलायन्स लाइफ इन्सुरेन्सले 63,00,000 कित्ता शेयर निष्कासन गर्न लागेको हो भने समाज लघुवित्त वित्तीय संस्थाले 86,000 कित्ता शेयर निष्कासन गर्न लागेको हो। ती दुवै शेयरमा भदौ 4 गतेदेखि छिटोमा भदौ 8 गतेसम्म आवेदन गर्न सकिनेछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले 2019 तलबका लागि त्यो बेला विभिन्न श्रेणीमा रहेका खेलाड़ीलाई आफ्नो नाममा हस्ताक्षर गराउन बोलाएको छ। सबै खेलाड़ीलाई बिहिबार नै हस्ताक्षरको लागि क्यानको सिटी अफिस नक्सालमा बोलाएको हो। केही दिन अगाडि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसँगको छलफलमा खेलाड़ीको तलब लगायतका विषयमा केही डकुमेन्ट आवश्यक रहेको र त्यो पठाउन भनेको थियो। त्यही आधारमा क्यानले 2019 तीन श्रेणीमा रहेका खेलाड़ीलाई हस्ताक्षरका लागि बोलाएको हो। खेलाड़ीको हस्ताक्षर सहितको सूची आईसीसीलाई पठाए पनि एक सातामा खेलाड़ीले तलब पाउने सम्भावना रहेको छ। त्यो तलब पाएपछि फेरि क्यानले खेलाड़ीको नयाँ वर्गीकरणको सूची पठाउनेछ। नेपाली राष्ट्रिय खेलाड़ीले 2019 आईसीसीबाट आउने तलब अझै पाएका छैनन्। यता क्यानले खेलाड़ीको नयाँ वर्गीकरणको काम लगभग पूरा गरेको र क्यानको बोर्ड बैठकबाट पारित गर्नेछ। कोरोना कारण क्यानको बोर्ड बैठक पनि भदौमा हुने भनिए पनि यकिन भने छैन, किनकि काठमाडौँ उपत्यकामा पनि पछिल्लो पटक कोरोनाको महामारी निकै फैलिएको छ। पुरुष क्रिकेटका लागि तीन श्रेणीमा वर्गीकरण गरेर सम्झौता गरिएको थियो, जसमा ए श्रेणीको मासिक 35,000, बी श्रेणीको मासिक 25,000 र सी श्रेणीको मासिक 15,000 रुपियाँ थियो। फिफा विश्वकप छनौट र एसियन कप छनौट खेल्ने राष्ट्रिय फुटबल टीमका 33 खेलाड़ीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले गत सोमबार र मंगलबार परीक्षण गरिएका 34 खेलाड़ी मध्ये 33 जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ। एन्फाले एक खेलाड़ीको भने पुनः परीक्षण गर्नुपर्ने जनाएको छ। त्यस्तै एन्फाले परीक्षण गरिएका खेलाड़ी सहित प्रशिक्षक, अफिसियल र होस्टेलका कर्मचारी सहित 54 मध्ये 53 जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ। फिफा विश्वकप छनौट र एसियन कप छनौटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परीक्षण गराएको थियो, तर टीमको प्रशिक्षण शुरू नभई स्थगित भएको हो। एन्फाले भदौ 1 गतेबाट शुरू गर्ने भनेको टीमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको विश्वकप छनौट र एसियन कप छनौट 2021 लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो। इलाममा कोरोना संक्रमण महामारीको कारण समस्यामा परेका खेलाड़ीलाई बिहिबार राहत वितरण गरिएको छ। जिल्ला फुटबल संघ इलामले 24 खेलाड़ी, 5 फिफा रेफ्री र 1 प्रशिक्षकलाई राहत रकम वितरण गरेको हाम्रा संवाददाता सविता पाण्डेले जनाएकी छिन्।
खेल समाचारका साथ हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। मनसुनी न्यूनचापीय रेखा हाल पश्चिम नेपालको नजिकै दक्षिणतर्फ रहेको छ। हाल देशभर सामान्य बदलिरही बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1 बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर 5 कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानहरूमा भारी वर्षाको समेत सम्भावना देखिएकाले ती क्षेत्रका नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले पहाड़ी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सड़क तथा हवाई यातायात प्रभावित हुने, साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्व अनुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 25.3 मिलिमिटर। र दिपायलको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस र वर्षा 1.4 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवादका विषयमा सकारात्मक छलफल। काठमाडौँ उपत्यकामा थप 127 सहित आज 525 कोरोना संक्रमण पुष्टि। कोरोना संक्रमणका कारण आज थप 4 जनाको मृत्यु, मृतकको संख्या 95। कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्य कर्मीको पीसीआर परीक्षण गरेर मात्र काममा लगाउन सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको आग्रह। आप्रवासी कामदारको अधिकार संरक्षणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश। र कोरोना भाइरसका कारण भारतमा 47,000 भन्दा बढ़ीको मृत्यु, विश्वभर संक्रमितको संख्या 2,08,53,000 नाग्यो। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।